العذاب وما كنا لنهتدي لولا أن هدانا الله لقد جاءت رسل ربنا بالحق ثم الصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ونبينا وشفينا وحبيب قلوبنا وطبيب نفوسنا مولانا ونور القومين جد الحسن والحسين أبي القاسم الطيبين الطاهرين المعصومين المظلومين المنتجبين المنتخبين لغر الميامين ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين أما بعد فقد قال الله الحكيم في القرآن الكريم وقوله الحق وهو أصدق القائلين بسم الله الرحمن الرحيم إن الدين عند الله الإسلام صلى
الله عليه وسلم محمد وآل محمد
سب سے پہلے ہمارے برادر عزیز جناب حسن جعفر صاحب کو ممبر رسول یہاں سے دعائیں جملے میں یہ سکتے کہ خدا ان کی توفیقات میں مزید اضافہ فرمائے اور انہوں جو ہماری کمیونٹی کے جوان بچے اور کمیونٹی کے لیے زحمت اٹھائی ہیں اور اپنے دل کی تہ سے جو باتیں کہتے ہیں حق یہی ہے کہ دل سے جو بات نکلتی ہے اثر رکھتی ہے پر نہیں قوت پرواز مگر رکھتی ہے بے شک ممبر رسول کا حق یہی ہے کہ اس پر وہ باتیں بیان کی جائیں جو انسان کو اہل بیت سے قریب کر دیں وہ باتیں نہیں کہی جائیں جو اہل بیت کے راستے سے ہی دور کر دیں اہل بیت تو بہت دور کی بات ہے کے راستے سے ہی دور کر دیں ہم اگر کوئی بچہ ہمارا بیمار ہو جائے تو کوشش یہ کرتے ہیں کہ اس کا علاج ڈاکٹر سے کرائیں اگر کوئی ڈرائیور آپ کو مل جائے وہ کہہ لائیے میں علاج کر دوں تو ہم بہت حساس ہیں اپنے بچے کا علاج لیکن یہ ممبر کی مظلومیت ہے کہ ہم اپنے بچے کے لیے تو اتنے کانشس ہیں اتنے سنسیئر ہیں کہ اس کے ہاتھوں کو کسی حد ہاتھ میں دینے کو پسند نہیں کرتے ہیں اس کے علاج کو بولا یہ چھوٹی سی کھانسی ہے لیکن ممبر رسول اتنا ارزان اور اتنا بے قیمت ہو گیا کہ جس پہ جو چاہے آ جائے جو چاہے بول دے جو چاہے بول دے بہرحال اس ممبر پہ آنے کی کچھ شرائط ہیں اور جب اس ممبر سے کوئی سخن پر اپنا سخن کہتا ہے تو ائمہ اطہار علیہ السلام اس کو اس بات کا سہارا دیتے ہیں کہ جب تم بولتے ہو تو زبان تمہاری ہوتی ہے کلام ہمارا ہوتا ہے نہ سمجھنا کہ تمہاری بات لوگوں پہ اثر کرے اگر زبان تمہاری استعمال ہوئی اور کلام ہمارا رہا تو یہ قومیں سمجھ جائیں اور اگر زبان بھی تمہاری رہی اور بیان بھی تمہارا رہا تو پھر اس کا کوئی اثر نہیں لہذا وہ با اثر افراد ہیں وہ با عمل افراد ہیں کہ جن کی ذوات مقدسہ کا ذکر اور جن کے ذریعے سے بیان کی گئی باتوں کو جب بیان کیا جاتا ہے تو 1400 سال بعد بھی انسان کی آنکھیں نم ہو جاتی ہیں انسان کے گھر میں اگر کوئی فوت ہو جائے عزیز و اقارب کی ایک دن دو دن ایک مہینہ دو مہینہ سال بھر اس سے زیادہ انسان یاد نہیں رکھتا لیکن آخر اس مظلومیت کا عالم کیا ہوگا یہ جس سے آج بھی انسانوں کے دل تڑپ جائے تو بہرحال اسی انسان کی اس مظلومیت کا راز صرف آدھا دن نہیں ہے جو صبح عاشور سے شروع ہوا اور عصر عاشور پہ ختم ہو گیا بلکہ اس کے پیچھے ایک طولانی کہانی ہے اس کے پیچھے اسباب ہیں اس کے پیچھے ریزنس ہیں اس کے پیچھے یوں ہی جس طرح سے ہزاروں ریزنس ہزاروں وجوہات وقوع عاشورہ आशूरा के होने में कारगर साबित हुए, उसी तरह से रसूल ने भी इस बच्चे को इस दिन के लिए उस वक्त से आमादा करना शुरू किया जब अपनी जबान इस बच्चे के मुंह में थी और उसको बता दिया कि मैं जबान सदाकत तेरे दहन में दे रहा हूं हुसैन। और हुसैन ने भी उस सदाकत की पासदारी को इस तरह से निभाया कि नाना ये जबान हक का साथ देगी, हक महवर रहेगी और हक बात को बयान करेगी, चाहे तलवारें मेरे सीनों को छलनी क्यों ना कर दे। अजीजों, सन 61 हिजरी की रोजे आशूर पेश आने वाले इस वाक्य और इस हादसे ने आधे दिन में जन्म नहीं लिया, बल्कि ये सिलसिला शुरू होता है 12 हिजरी से, जब रिसालत मुआव की 11 हिजरी में रहलत हो गई। उसके बाद लोगों को लगने लगा कि अब ये दीन हिदायत, दीन तरक्की बशरियत, दीन कानून इलाही और दीन सिर्फ और सिर्फ अमली जामा पहनाने वाले इबादात का नाम नहीं है, बल्कि हमें लग रहा है कि ये सल्तनत का उपदेशता है। जब दीन को सल्तनत समझ लिया जाए, दीन की खिदमात और जहमात को एक हुकूमत समझ लिया जाए, तो फिर उसके नतीजे में इस तरह के कानून, इस तरह के वाकयात पेश होते हैं कि इसमें हुसैन जैसा मासूम इमाम कत्ल कर दिया। अजीजों, इमाम आली मकाम ने जो बयान फरमाया कि तुम में से कोई पूरे मजमे में कोई ऐसा है कि जिसकी तरफ हुसैन ने अपनी उंगली भी उठाई, बेशक जालिम भी थे, हर तरह के लोग मौजूद थे, बल्कि बीच तक लोग वो थे कि जो हुसैन के ये आजाद करदा गुलाम थे, या हुसैन ने जिनको असली से आजाद किया था, या हुसैन इब्ने अली ने जिनके साथ नेकियां की। इमाम की शहादत के बाद इमाम हुसैन अलैहिस्सलाम के हाथों को काटने वाला वो शख्स था कि जिसने खाने काबा में तवाफ के दौरान खातून से बदतमीजी की, उसके हाथ को पकड़ा और एजाज इलाही से उसका हाथ चिपक गया। पूरी दुनिया में, पूरे आलम इस्लाम में तमाशा बन रहा था कि उसका हाथ जुदा नहीं हो रहा था। इमाम रऊफ तशरीफ लाए और इमाम हुसैन अलैहिस्सलाम ने अपनी इमामत के इल्म से उस पर कुछ फूंका और वो हाथ जुदा हो गया और वो अपनी जिल्लत और रुसवाई के साथ चला गया। इमाम ने फरमाया कि अपने खाने खुदा में तू तौबा कर। कहा कि फर्जंद रसूल, मेरे ये हाथ आज के बाद कोई गुनाह नहीं करेंगे और हमेशा आपकी तरफदारी में उठेंगे। इमाम ने फरमाया कि तू खाने खुदा में खड़ा होकर झूठ बोलता है। कहा कि नहीं फर्जंद रसूल, मैं ऐसा नहीं करूँगा। कहा कि हुसैन ने फरमाया कि मेरी आंख बंद होने के बाद सबसे बड़ा जुल्म करने वाला तू होगा। वो शख्स जिसने इमाम की शहादत के बाद जब इमाम की अंगूठी को लेना चाहा और जल्द में उससे अंगूठी ना उतरी तो उसने इमाम की उंगलियों को काट दी। यानी ये वो इमाम है कि जो आने वाले वक्त से इंसान को आगाह कर रहा। सन 12 हिजरी से ये सिलसिला शुरू हुआ, 11 हिजरी में रिसालत मुआव की रहलत हुई और लोगों ने मौलाए कायनात के हक को, विलायत को गस्प कर लिया। यहां से आशूरा शुरू हो गई, यहां से हुसैन के कत्ल के एहतमाम और इंतजाम शुरू हो गए। बात कत्ल पे खत्म हुई है, असल में मरहला था दीन को कत्ल करने का कि एक दिन ऐसा आए कि जिस मौके की तलाश में हम हैं और दीन को कत्ल कर दिया जाए और दीन मोहम्मदी का नामो निशान न रहे। लेकिन हुसैन इब्ने अली जानते थे कि जहां पर मेरी जबान चलनी चाहिए वहां जबान को इस्तेमाल करूंगा, जहां मेरे बातें चलनी चाहिए वहां बातों का इस्तेमाल करूंगा और जहां दीन पर वक्त आ गया तो अपनी जान भी दूंगा। इमाम हुसैन अलैहिस्सलाम ने अपनी आमादगी का इजहार कर दिया, लेकिन उम्मत मुस्लिमा ने सबसे पहले मौलाए कायनात के गज़ब, हक को गज़ब करके इस बात की शुरुआत की। सबसे पहला रीजन। दूसरा रीजन, अपने आप के, अपने नाम के आगे गनी का लकब लगाने के लिए एक इंसान ने उम्मत मुस्लिमा के इख्तिसार फाइनेंशियल हालात को इतना बदतर बना दिया कि उम्मत मुस्लिमा जब रिसालत मुआव इसको एक मैदान पर छोड़ के गए थे, तकब्बुर की पहाड़ियों से उतार के, जलालत की खाइयों से बाहर निकाल के इस्लाम के समतल मैदान पर इनको ला के खड़ा किया था और लाने के बाद इनको बताया था कि अपने खुम्स और ज़कात के जरिए उम्मत मुस्लिमा में रहने, परवरिश पाने वाले गुरबा की मुश्किलात को हल करते रहना, لہٰذا معاشرہ برابر ہوتا جا رہا تھا، امیر زکوٰۃ و خمس نکالتے رہے، غریبوں کی ضروریات پوری ہوتی رہی، اب ایک دوسرے کا کوئی محتاج نہیں تھا، بیت المال کے ذریعے ان کو پروردگار عالم رزق دے رہا تھا اور اماموں کے ذریعے ان کی ہدایت کر رہا تھا۔ لیکن اس کو ختم کرنے کے لیے کسی نے اپنے نام کے آگے غنی کا لقب لگانا چاہا اور مال بیت المال کا اس طرح سے استعمال کیا گیا، جن لوگوں کو رسول اللہ نے جلا وطن کر دیا تھا، تبعید کر دیا تھا، مدینے سے نکال دیا گیا تھا، ان کو والی بنا کر، ان کو گورنر بنا کر واپس لایا جا رہا تھا، ان کو مال بتا دیا جا رہا تھا، سرحد شام پر رہنے والی حکومت، شام کی حکومت کو آراستہ کیا جا رہا تھا، وہاں پہ اتنا مال دیا جا رہا تھا کہ جہاں پر اسلام کے لوگوں کو کمزور بنایا جا رہا تھا، مسلمین کمزور ہوتے چلے گئے، پیسے والوں کے پاس پیسہ آتا چلا گیا، لوگ بزدل ہو گئے، نا محرم افراد کے ہاتھوں میں بیت المال کو دینا بند کر دیا، خمس کا سلسلہ ختم ہو گیا، زکوٰۃ کا سلسلہ ختم ہو گیا، امیر اور غریب کے طبقے بہت زیادہ فرق آ گیا، امیر امیری کی طرف جانے لگے، غریب بدتر حالات میں ہوتے رہے، اب کوئی غریب کسی کام کو انجام دیا دیتا تھا تو خلیفہ وقت ان کو سزا موت کی سزا سنا دیا کرتا تھا، اور امیروں کو بیت المال سے بہت مل رہا تھا کیونکہ وہ غنی کہہ کر پکار رہے تھے۔ عزیزو، اپنے مال کو دینا اور بات ہے اور دین کے مال کو لٹا دینا اور بات ہے۔ جب اس مال کو سرحد شام پر پہنچا دیا گیا تو معاویہ نے اس مال سے وہ اس کام استعمال شروع کیا کہ بنی امیہ کی جڑوں کو مضبوط کرنا شروع۔ بنی امیہ کی جڑیں جب مضبوط ہو گئی تو انہوں نے دوسرے لوگوں کو وارد کرنا شروع کیا، اب جوز بھی حاضر ہو رہے ہیں، دوسرے مذاہب کے لوگ بھی آ رہے ہیں اور اس کے مشیر خاص بن رہے ہیں۔ ایسے میں ہونا یہ تھا کہ امت مسلمہ میں تفرقہ پڑ گیا، امیری اور غریبی کا سلسلہ بن گیا، جو امیر تھے وہ خلفاء کے ساتھ ہو گئے، جو غریب تھے وہ اماموں کے ساتھ رہ گئے، جو لوگ غریب تھے ان پہ اتنے ٹیکسز لگا دیے گئے، ان کے اوپر اتنے جرم عائد کر دیے گئے کہ وہ اپنی زبانوں کو نہیں کھول سکتے تھے، لہٰذا اپنی جان کو بچانے کے لیے مدینے سے نکلنا پڑا، مدینے سے نکل کے کوفے کی طرف آنے لگے، مدینے سے نکل کر بصرے کی جانب آنے لگے۔ عزیز، یہ ریزن تھا کہ جس نے امت مسلمہ کے اقتصاد کو، فائنینشیل حالات کو خراب کر دیا تھا۔ اب دو راستے تھے، یا بھوک سے مر جانا اور حق کا ساتھ دینا، یا پھر ان خلفاء کے بدترین گورنروں کا ساتھ دینا اور حق سے مڑ جانا، جس کے لیے رسالت مآب نے حق پرستی کے لیے بیت المال کا اہتمام کیا تھا، لوگوں کو ان المسلمون اخوہ کا نعرہ لگایا تھا کہ مسلمان اخوہ ہیں، محبت ہے، ایک دوسرے کے بھائی ہیں، لیکن وہیں فرق آتا چلا گیا، لیکن اس ریزن نے اسلام کو ٹکڑوں میں بانٹ دیا۔ اس کے بعد ایک اور مسئلہ ریزن بنا کہ جب حق پرست اصحاب کرام نے مولا کائنات کا ساتھ دینا شروع کیا، بیت المال کے اسراف کو منع کیا، تو ان کو یا تعبید کر دیا گیا یا ان کو قتل عام کر دیا گیا۔ عمار یاسر، ابو ذر غفاری جیسے افراد، بلال حبشی جیسے اصحاب کو پیغمبر اسلام کے بعد، اس وقت جو ان کو رتبہ حاصل تھا، آپ کے رحلت کے بعد ان کو یا تعبید کر دیا گیا، جناب ابو ذر غفاری رمضان میں مارے گئے۔ اپنے زمانے کا سب سے سچ بولنے والا انسان مدینے سے باہر نکال دیا جاتا ہے کہ تم سچ بولتے ہو، یعنی جو دین جس کی جڑیں سچائی پر، اس دین کے ماننے والے اس بنیاد پر اس جرم میں اس کو نکال رہے ہیں کہ تم سب سے زیادہ سچ بولتے ہو۔ حدیث رسول کو نقل کرنے پر پابندی لگا دی گئی، ایک دو سال نہیں 150 سال جسالت مآب کی حدیثوں کو بیان کرنے پر پابندی لگا دی گئی، ایک طرف اصل باتوں کو کہنے سے انکار کر دیا، دوسری طرف جھوٹی حدیثوں کی فیکٹریاں شروع کر دی۔ لہٰذا فرق یہ ہوا کہ مسلمانوں کو یہ نہیں معلوم ہوا کہ سچ بات کون سی ہے اور بری بات کون سی ہے۔ خدا بند منان نے اپنی جو 3 کتابوں کو منسوخ کیا، اس کی بنیاد یہی رہی تھی کہ لوگوں نے کلام الہی کے ساتھ اپنے کلام کو اس میں ملانا شروع کر دیا تھا۔ اب لوگ اس کو اللہ کا کلام سمجھ کے پڑھتے تھے، توریت کو توریت سمجھ کے پڑھتے تھے، زبور کو زبور سمجھ کے پڑھتے تھے، انجیل کو انجیل سمجھ کے پڑھتے تھے، لیکن نہ تو ان کی دعاؤں میں کوئی اثر رہ گیا تھا، نہ ہی ان کی عملی زندگی کوئی فائدہ مند رہ گئی تھی۔ لہٰذا پروردگار عالم نے ان کتابوں کو جن میں لوگ اپنے کلام کو اللہ کے نام سے ملا چکے تھے، ان کو منسوخ کر کے ایک ایسا قانون اور ایسا جامع قرآن ہمارے درمیان پیش کیا کہ اس میں توریت کی بھی باتیں بیان ہوئیں، زبور کے بھی انداز کو بیان کیا، انجیل کے بھی کارناموں کو بیان کیا، اور پروردگار عالم نے صبح قیامت تک کے لیے ایک بہترین قانون ہمارے حوالے کر۔ یہ ریزن بنے کہ جس کی بنیاد پر حسین ابن علی نے اور اس کے بعد، یعنی جب اصحاب کرام کی شہادت جمی ہوئی، اس کے بعد ریاست طلبی اور سلطنت طلبی معاویہ. معاویہ نے جب اس کو دین سے ہٹ کے حکومت اور سلطنت تصور کر لیا تو اب اس کی یہ بات تھی کہ بنی ہاشم سے بنی امیہ کے ہاتھ میں دین آ گیا ہے، لہٰذا اس دین کو کس طریقے سے چلایا جائے. امام حسن مصطفیٰ علیہ السلام نے مومنین کی حیات کو بچانے کے لیے صلح میں سب سے پہلی شرط یہ رکھی تھی کہ معاویہ تجھے سب سے پہلے تو یہ کہ کسی بھی صحابی رسول اور کسی بھی شیعہ یعنی حیدر کرار کو قتل نہیں کرے گا. اس کے ذریعے آپ نے نسلوں کو بچایا. دوسری طرف یہ کہ بیت المال سے تمہارا کوئی سروکار نہیں ہوگا. تیسری بات یہ کہ تمہیں قطعاً حق نہیں حاصل ہے کہ اپنے بعد ولی عہد بناؤ، چونکہ امام جانتے تھے کہ ابھی تک کی جو خرابیاں پیش آئی ہیں اس کو اگر امامت کے پاس واپس دین آتا ہے اور دین کی اس خلافت ظاہری آتی ہے تو امام اس کو صحیح کر دیں گے. لیکن جس وقت معاویہ نے دیکھا کہ میں حکومت کو اتنا محکم بنا چکا ہوں، میں اس دین کو حکومت میں تبدیل کر چکا ہوں، اور اس کے بعد جب اس نے یہ دیکھ لیا تو کہا کہ میں نے جو کارنامے انجام دیے ہیں اس کے حساب سے تو اگر ہر حدود اسلامی جاری کی جائے تو بنی امیہ کا ایک بھی صاحب منصب انسان زندہ نہیں بچے گا، کیونکہ سب پہ حدود الہی جاری ہوتے ہیں. کوئی قتل کے الزام میں، کوئی چوری کے الزام میں، کوئی خیانت کے الزام میں، کوئی نفاق کے الزام میں اس دنیا سے چلا جائے گا. لہٰذا اپنے ان لوگوں کو بچانے کے لیے اور اپنے اس نااہل لڑکے کو بچانے کے لیے کہ یہ لوگوں کے ہاتھ مارا جائے گا، لہٰذا یزید کو اپنا ولی عہد بنا دیا. عزیزو، ہم اور آپ بڑا سوچتے ہیں کہ پورے عالم اسلام میں اتنے مسلمان تھے، امام حسین علیہ السلام کے پاس 72 کیوں تھے؟ 72 کیوں تھے؟ اس دور میں جس دور میں معاویہ نے ولی عہد بنایا ہے، یزید کی بیعت لی ہے، اس وقت میں اگر امام نے 72 جمع کر لیے تو سمجھ لو 72 ملک جمع کر لیے. معاویہ نے اپنی فوجیوں کو حکم دیا اور ان فوجیوں کو جن کا اسلام سے کوئی ربط نہیں تھا، جاؤ اور جانے کے بعد قبیلوں کے سرداروں کی گردنوں پہ اپنی تلواروں کو رکھ دو، اور رکھنے کے بعد کہہ دو کہ یا تو یزید کو ولی عہد مان لے اور یا پھر اپنی جان کو کی بازی لگا دے. لہٰذا ایک طرف اگر یزید کو ولی عہد مانتے ہیں تو مال ملتا ہے، اپنا منصب باقی رہتا ہے، اور اگر یزید کو ولی عہد نہیں مانتے ہیں تو پھر اپنی جان سے ہاتھ دھونا پڑتا ہے. عزیز و جان بڑی قریب نزدیک ہوتی، انسان کو بڑی عزیز ہوتی ہے، جان بڑی عزیز ہوتی ہے. لہٰذا لوگوں نے جب دیکھا کہ ہماری جانیں جا رہی ہیں، لیکن ایسے وقت میں بھی 72 ایسے نکلے کہ جنہوں نے اپنی شہرگوں پر تلواریں تو رکھوا لی لیکن یزید کی بیعت کو قبول نہیں. معمولی بات نہیں تھی کہ اپنی جان کا سودا کرنا، لیکن اس میں کرامات امام حسین علیہ السلام کی. امام حسین علیہ السلام نے جو دین پیش کیا ہے لوگوں کے سامنے، اس کے سلسلے میں بہت سی باتیں ایسی ہیں کہ جن شاء اللہ آپ سے ذکر کرنی ہوں گی. اور یزید کی بیعت کرنے کے لیے، یزید کے لیے بیعت کروانے کے لیے جو اہتمامات، سب سے پہلے تو ہم یزید کے بارے میں جائیں. یزید جس کی ولادت صحرا میں ہوئی، جب یہ پیدا ہوا تو اپنی بیوی کو اس نے زوجہ کو صحرا میں بھیج دیا، وہاں پر اس کی پیدائش ہوئی، وہیں پر یہ بڑا ہوا، وہیں پر اس کے لیے اہتمام کیا گیا. کچھ ناچنے والی، کچھ شعر کہنے والے، کچھ شکار کرنے والے اس کے ساتھی تھے. نہ اس کو اسلام کی تربیت سے کوئی واسطہ تھا، نہ کوئی اس کو عام سوسائٹی کی تربیت سے کوئی واسطہ تھا. عام سوسائٹی سے بھی اس کو واسطہ نہیں تھا. جنگل میں رہنا، شکار کر کے وحشی انداز میں کھانا کھانا، اور اس کے بعد شراب نوشی کرنا، اس کے بعد جو ہے اپنے اشعار کے شوق کو پورا کرنا، بندروں سے کھیلنا، حیوانات سے کھیلنا، یعنی انسانی اقدار اور قدر و منزلت اس کے پاس کچھ نہیں تھی. جب ایسا پلید انسان ایک شریف ترین انسان کے مقابلے میں آ جائے تو عزیز و شریف ترین انسان کو کیا کرنا چاہیے؟ امام حسین علیہ السلام نے بس یہی سے لوگوں کے دلوں کے کو جھنجھوڑا اور بتایا کہ کوئی پلید ترین انسان جب تمہارے مقابلے میں آ جائے تو شریف ترین انسان کو کیا کرنا چاہیے؟ وہ انسان کہ جس کو سوسائٹی کے بارے میں کچھ نہیں معلوم، وہ دین مبین اسلام کے اس تمام کی تمام باتوں کو ڈھونگ اور ابس بتا رہا تھا کہ یہ تمام کے تمام محمد کی بنائی ہوئی باتیں، تمام کے تمام باتیں محمد کی بنائی ہوئی ہیں. اور اس کے بعد وہ چاہتا تھا کہ جو بھی میری بیعت سے انکار کرے اس کو قتل کر دو، اور جو میری بیعت کر لے اس کو مالو متاع دو. عزیزو، اس طریقے سے حق اللہ کے حق سے کیا جا رہا ہے. لیکن امام حسین علیہ السلام نے لوگوں کو سمجھا، دیکھو دین مبین اسلام، اس کی بڑی ارزش ہے، بہت منزلت ہے. کیوں؟ क्योंकि ये नूर है। दीन को जो समझाया इमाम हुसैन अलैहि सलाम ने, आपने फरमाया कि ये नूर है अंधेरे के मुकाबले, ये हिदायत है गुमराही के मुकाबले, ये खिदमत है खयानत के मुकाबले। इमाम हुसैन अलैहि सलाम ऐसे बाला और अपने कलमात में अपने जुमलात में ये इज्जत है जिल्लत के मुकाबले, ये मोहब्बत है अदावत के मुकाबले, ये इमाम हुसैन अलैहि सलाम के खुतबात के जुमलात, ये फजीलत है रजीलत के मुकाबले में, ये हुर्रियत है अब्दियत और गुलामी के मुकाबले में, ये हिदायत है जलालत के मुकाबले में, और ये सआदत है शकावत के मुकाबले में। इमाम हुसैन अलैहिस्सलाम ने इस दीन के इतने नाम लोगों को दे दिए कि बस जो इमाम हुसैन अलैहिस्सलाम के खेमे में एक मरतबा आ जाता है तो फिर वो अपना सरापा इमाम हुसैन अलैहिस्सलाम का होकर रह जाता है। अजीज़ो ये हमारे राग के लिए हुसैन के जिक्र को करके गुजर जाना आसान था। इमाम हुसैन अलैहिस्सलाम ने मदीने से निकलने से लेकर आशूर के दिन तक, असर आशूर तक, इस उम्मत मुस्लिमा को 74 दर्स दिए, 74 दर्स दिए जिनके 12 मौजूआत और कुछ किताबों में 18 मौजूआत बयान किए, यानी 12 से 18 सब्जेक्ट्स पर इमाम आली मकाम ने 74 दर्स दिए। सबसे पहला दर्स आपने हमारे ब्रादर अजीज से सुना कि इमाम हुसैन अलैहिस्सलाम ने जो मदीने से हिजरत की है, सबसे पहला दर्स अहम और मुहिम को समझने का कि जब तुम्हारे सामने दो मरहले आ जाएं तो उसमें से अहम को चुन लेना, मुहिम को छोड़ देना। इमाम हुसैन अलैहिस्सलाम के लिए मदीने की वादी से बढ़ के कोई रिहायशी वतन मुमकिन नहीं था। वो मदीना कि जहां पर पैगंबर इस्लाम ने एक एक कोने पर एक एक मुकाम पर हुसैन को आगोश में लेकर पहचानवाया, वो मुकाम कि जहां पर नाना की आवाज गूंज रही, वो मुकाम कि जहां पर इमाम हुसैन अलैहिस्सलाम के मौजज़ात सर, वो मुकाम कि जहां पर हुसैन के वतन को मादरी वतन कहा जाता, वो मुकाम कि जहां पर आपके नाना की कब्र की ज़ियारत करने के लिए उम्मत मुस्लिमा उमड़ती है, वो मुकाम कि जहां माँ का साया था, वो मुकाम जहां पर भाई की मोहब्बतों का मकबरा था। अजीज़ो ये तमाम की तमाम चीज़ें इमाम हुसैन अलैहिस्सलाम के लिए मुहिम थी। अगर हुसैन इब्ने अली को जान ही देनी होती तो ये जान बचाकर इमाम हुसैन मदीने से नहीं निकले हैं, बल्कि एक वजीफा शरी हमें समझा के निकले हैं कि जब दो वजीफे तुम्हारे सामने आ जाएं तो एक अहम होगा एक मुहिम होगा, अहम को चुन लेना मुहिम को छोड़ देना। हुसैन के लिए मदीने से ज़्यादा अच्छा वतन कोई नहीं हो सकता, लेकिन जब देखा कि मेरे रहने से नाना का दीन मरा जाता है, मेरे नाना के दीन के टुकड़े हो जाते हैं, दीन की तमाम अर्जिशें और कदर मंजिलतें पायमाल हो जाती हैं, तो हुसैन ने मदीने के नाना के मदीने को छोड़ा और उसके बाद तलाश में गए वहां पर कि जहां पर पूरी दुनिया आकर अमान पाती है। इमाम हुसैन अलैहिस्सलाम ने मदीने को छोड़ के मक्के का रुख किया कि लोग ये ना कहें कि अगर हुसैन मक्के आ जाते तो उनको अमान मिल जाता। इमाम ने उम्मत मुस्लिमा के तमाम सवालों को बंद कर दिया, तमाम रुख खत्म कर दिए। आपने वहां आने के बाद बहुत ही तवील मुद्दत तक लोगों की हिदायत की, हर आने वाले को यजीद के मौकफ से समझा आशना कराया, हर आने वाले को अपने कयाम के जरूरियात से और अपने कयाम के लाजिम होने से समझाया। अजीजों वो हुसैन के जो हिरन के बच्चे पर रहम खाता हो वो हुसैन तलवार कैसे उठा सकता, लेकिन इमाम हुसैन अलैहिस्सलाम को अगर तलवार उठाने पर मजबूर किया तो फिर वो हालात का आपको जायजा लेना पड़ेगा कि वो कौन से अवामिल हैं जिसकी बुनियाद पर इमाम हुसैन अलैहिस्सलाम जैसे साबिर इंसान को कि जो अपने जवान कड़ियल जवान बेटे को की कुर्बानी दे रहा हो, अपने जवान भाई की कुर्बानी दे रहा हो, अपने भांजों की कुर्बानी दे रहा हो, उसके आगे इमाम हुसैन अलैहिस्सलाम सब्र करते रहे, शुक्र इलाही करते रहे, लेकिन कभी भी कोई लब न खोला। आखिर वो कौन सी वजह थी कि हुसैन को तलवार, इमाम ने कयाम फरमाया, ये कयाम तलवार का इसलिए था ताकि सुबह कयामत तक का मजलूम इंसान अपने आप को निहत्ता न समझे, अपने आप को लाचार न समझे, अपने आप को मोहताज न समझे। इमाम ने हमारे लिए बहुत से दुरूस दिए हैं, इंशाअल्लाह ये सिलसिला जारी रहेगा और इस सिलसिले में कुछ अपनी मालूजात और इमाम के पैगामात को आपकी खिदमत में बयान करता रहूँगा। और हमारे बरादर अजीज़ जनाब असद साहब भी इंशाअल्लाह अच्छे अच्छे पैगामात और इमाम हुसैन अलैहिस्सलाम की उन अर्जिश और कदर मंजिलत वाले कलमात को आपकी खिदमत में बयान करते रहेंगे, लेकिन हमारे लिए ज़रूरी यह है कि इमाम हुसैन अलैहिस्सलाम को पहचान। अजीज़ो किसी मुल्क में ये पाबंदी लगाई गई कि जाली दवा बनाना जुर्म है। वैसे तो आज पूरी दुनिया में ये कानून राइज कि अगर कोई जाली दवा बनाता है, नकली दवा बनाता है, तो उसको जुर्म है। ये कह दिया गया हुकूमत की जानिब से अगर कोई नकली दवा बनाएगा तो उसकी सजा मुअय्यन कर दी। लेकिन जो लोग शर पसंद होते हैं, जो पैसा जमा करना चाहते हैं, उन्होंने क्या किया, एक असली कंपनी के लेबल लगाकर नकली दवा बेचनी शुरू कर दी। जब लोगों ने उसको दवा के तौर पर इस्तेमाल किया और लोगों को बजाय फायदे के नुकसान होने लगा, उसको जब चेक किया गया तो पता चला कि तो दवा इसकी कंपनी की नहीं थी। एक दिन वो आया कि उन लोगों को पकड़ लिया गया कि जो लोग जाली दवा बना। जब उनको पकड़ लिया गया तो कितने मुकदमे चलने चाहिए? दो मुकदमे। एक मुकदमा हुकूमत की जानिब से कि हमने तुम पर नकली दवा बनाने की पाबंदी लगाई थी, तुमने क्यों बनाई। और दूसरा मुकदमा उस कंपनी की जानिब से जिसका लेबल उसने यूज किया, उस कंपनी की जानिब से। अजीजों, ऐसा ना हो कि हम पर दो मुकदमे रोजे कयामत चल जाए। एक तो अल्लाह की जानिब से कि मैंने तुम पर यह हुक्म दीन मुबीन इस्लाम राइज किए थे, तुमने इस पर अमल क्यों नहीं किया। और दूसरा मुकदमा हुसैन इब्ने अली की जानिब से कि तुमने हुसैन का शिया होने का लेवल लगाया और उसके बाद दीन से दूर रहे। अगर हुसैन जिस पे हमारा पूरा तकिया है वो हमारे मुकाबले में आ जाए तो अजीज, फिर हमें कोई नहीं बचा सकता, कोई दुनिया की ताकत नहीं बचा सकती। हाँ अजीजो, बेशक हुसैन की राह में रोना एक अश्क बहाने का अपना अजर है और ये जन्नत तक आपको पहुंचा सकता है। लेकिन सबसे बड़ा काम जो इमाम हुसैन इब्ने अली ने जो किया, बहुत से अहले जिक्र बैठे होंगे, जो लोग दुआ पढ़ते हैं, जो लोग रियाजत करते हैं, जो लोग अमल करते हैं, हम और आप पढ़ते हैं बिस्मिल्लाहिर्रहमानिर्रहीम, असर नहीं। लेकिन कुछ लोग इसको पढ़ते हैं तो उसका असर, ये एक दो दिन के बिस्मिल्लाह से नहीं, इसके लिए ना जाने कितनी कुर्बानियां उसने दी, ना जाने अल्लाह को रहमान और रहीम मानने के लिए कितनी दलीलें अल्लाह के सामने पेश की, तब कहीं जाके वो जुमलात उसके लिए असर पजीर हो गए और वो असर दिखाते हैं। अजीजों, हुसैन इब्ने अली ने हमें अल्लाह से बात करना सिखाया, उस हजारों साल के बंदगी के रास्ते को बहुत शॉर्ट बना दिया उस रास्ते को, और ये बता दिया कि अगर इंसान दिल से अल्लाह को इस तरह से पुकारे तो उसके लिए परवरदिगार आलम के लुत्फ व करम जारी हो जाते हैं। आशूर के दिन मिलने वाले ये वाकयात हमें इस बात की दलील है कि ना जाने कितने गैर मुस्लिम थे, एक दिन में ना उनके रोजे पूरे हुए, कुछ दिनों में ना उनकी नमाजें पूरी हुई, लेकिन हुसैन इब्ने अली ने जो हमें रास्ता बताया कि तमाम बंदगी का, तमाम इबादतों का अज्र ये है कि हम अल्लाह की मारिफत में गर्क हो जाएं। अजीजों, हुसैन इब्ने अली ने हमें शॉर्ट रास्ता बताया है, उसके माना नहीं है कि बस खाली वही एक मरतबा जो इमाम हुसैन, नहीं, बल्कि इमाम ने फरमाया कि अब से तुम हमारे साथ हो जाओ, यहां तक हम तुमको ले आए, यहां के बाद तुम हमारे साथ चलो। हुसैन पर जुल्म ये नहीं कि पानी बंद कर दिया, हुसैन इब्ने अली फरमाया मेरे कदम से कदम मिला के चलो, और अगर हम उनके नक्शे कदम से हटके चले तो ये जुल्म। पानी बंद करना तो बहुत बड़ी बात है, इमाम कहे मेरे पीछे चले आओ, अगर हम दाएं बाएं चले तो ये जुल्म, क्योंकि जैसी शख्सियत होती है वैसा ही जुर्म होता है। वो कायनात की सबसे बड़ी मासूम शख्सियत है जिसने अपने आप को बाबे कल्ब जैसे गुलाम के दरवाजे पर पहुंचा कर बता दिया कि अगर हिदायत देने के लिए इमाम को बनाकर भेजा गया है तो बाबे कल्ब बला यह कि तुम मुसलमान नहीं हो, लेकिन हम जानते हैं तुम्हारे दिल में नुकता ईमान मौजूद, तुम्हारे दिल में नुकता ईमान मौजूद है और इस नुकता ईमान की बुनियाद पर हम तुम्हें लेने आए हैं। हाँ अजीजों, ये वो वक्त है कि जब हुसैन इब्ने अली के चाहने वाले अपने आका और मौला को चयात करने के लिए चांद रात से अपनी फर्श ऐसा बिछाते हैं। इसका बड़ा असर है कि एक दुखियारी माँ को इसका भूसा दिया जाता है कि रफ्ता रफ्ता नम हुई जाती है आंखों की जमीन, ऐसा लगता है मुहर्रम का जमाना आ गया। 1400 साल बाद का वो असर हुसैन इब्ने अली के गुलशन जहरा के उजड़ने की तारीख को याद करके उम्मत मुसलमान रोती है, और खासकर वो लोग जिन्होंने हुसैन जहरा मर्जिया की दुआ से परवरिश पाई है। जहरा मर्जिया को अपनी बैत करके बताते हैं कि जहरा मर्जिया, हम आज आपके लाल के गम में बैठे हुए। अजीजो, जहरा मर्जिया का गुलशन करबला के मैदान में इस तरह से उजड़ा कि किसी का गुलशन इस तरह से ना उजड़ा। زہرا مرضیہ پرسے کی حقدار ہے. آج کی رات چاند رات ہے, ہم سب اپنی بی بی کے لیے خدمت میں بیٹھے ہیں کہ بی بی فرش عزا بچ گیا ہے, اور یقیناً آپ تشریف فرما ہے اور آج آپ کو آپ کے نواسے کا پرسہ دینے کے لیے ہم آئے ہیں. ہاں عزیزو, چند روز قبل حسین ابن علی جب کوفے کی جانب بڑھ رہے ہیں تو آپ کو ایک خبر ملتی ہے کہ جس کی وجہ سے حسین ابن علی کی آنکھوں میں آنسو جاری ہو جاتے ہیں. کہا کہ بھیا یہ کیا بات ہے؟ بی بی نے پوچھا بھیا یہ کیا بات ہے؟ ایک مرتبہ جناب امام حسین علیہ السلام نے اپنی بہن جناب رقیہ کو بلایا. جناب رقیہ کون ہے؟ جناب رقیہ ابو الفضل العباس کی بہن. حسین ابن علی اپنی بہن مانتے ہیں, لہٰذا اپنی بہن کو بلایا اور بلانے کے بعد گلے سے لگایا اور کہا رقیہ تمہیں تمہارے بچوں کی شہادت کی تسلیت عرض کرتا ہوں. ہاں عزیزو, جناب رقیہ علی کی بیٹی ہیں, عباس کی بہن ہیں اور مسلم شہید کی مسلم مظلوم کی زوجہ ہیں. مسلم کے ساتھ مسلم کے دو بچے بھی ہیں کہ جو وادی کوفہ میں مسلمانوں کے بلاوے پر چلے گئے ہیں. یہ وہ مقام ہے کہ جہاں پر یہ میزبان بن مہمان بن کے گئے ہیں. میزبانوں نے خاطر مدارات کی, ہانی ابن عروا کے گھر میں جب ہانی ابن عروا کو جناب مسلم کے ساتھ اسیر کر لیا گیا اور قتل کر دیا گیا تو پھر ان کے گھر کو بھی واپس لے لیا گیا اور بیدار المارا کے کنٹرول میں جناب ہانی کا گھر آ گیا اور فوجوں کو بھیجا گیا کہ وہاں پر رہنے والے عورتوں اور بچوں کو قتل عام کر دیا جائے. لہٰذا جناب مسلم کے یہ دونوں لال دونوں نونہال ہانی ابن عروا کے گھر سے نکل کر وادی کوفہ میں آ گئے. کوفے کی گلیوں میں بھٹکتے رہے, رات ہو گئی لیکن کوئی نہیں تھا جو ان بچوں کی دیکھ بھال کرتا. ایک کے بعد ایک دن گزرتا گیا, جب ان مسجد میں جا کے چھپ جاتے ہیں, کبھی کسی مقام پر جا کے پناہ لیتے ہیں. عزیزو, یہ جناب مسلم کے دو لال جو ہیں ان کی دو خصوصیات اہل کوفہ نے بیان کی ہیں. کوفے کے لوگوں نے ان کی دو خصوصیات بیان کی کہ ہم نے دو بچوں کو دیکھا کہ جن کے چہروں سے لگ رہا تھا کہ یہ کئی دن سے کچھ کھائے پیے نہیں ہیں, ان کے چہروں سے لگ رہا تھا کہ ان کے سر پہ کوئی سر ہاتھ رکھنے والا نہیں ہے. لیکن عزیز اہل کوفہ کا بیان ہے کہ پورے کوفے میں یہ بھٹکتے رہے لیکن اپنے ہاتھ دست گدائی کو کسی کے آگے نہ پھیلایا, کسی سے ایک کلمہ نہیں کہا کہ ہم بھوکے ہیں, ہم پیاسے ہیں, ہمیں پناہ دے دو. ہاں عزیز, یہ مسلم کے غیور بچے ہیں, یہ رقیہ کے غیور بچے ہیں, یہ حسین کے غیور بھانجے ہیں. ایک مرتبہ دونوں بھائی تھک کے چور ہو کے رات کی تاریکی میں ایک دروازے پر بیٹھ گئے. جس دروازے پر بیٹھے وہاں پر ایک ضعیفہ نے اپنے دروازے کو کھولا, کہا بچوں یہ قراشو ماحول ہے, ماحول کوفہ کا بہت گرمایا ہوا ہے, جاؤ اپنے گھر پہ چلے جاؤ, کسی کے دروازے پہ اس طرح سے نہیں بیٹھتے. بچوں نے مظلومیت بھری آواز میں کہا, اے بی بی اگر کسی کا گھر نہ ہو تو وہ کہاں جائے؟ کہا بچوں تم کہاں کے رہنے والے ہو؟ کہا بی بی ہم آپ سے کچھ نہیں مانگتے. بی بی نے کہا لگتا ہے تم بھوکے بھی ہو, تمہاری تھکان بتا رہی ہے, تم سوئے بھی نہیں ہو, اے بچوں آؤ کھانا کھا لے. کہا بی بی اگر ہم پہ کرم کرنا ہے تو اتنا کرم کر دو کہ ہمیں مدینے پہنچا دو. کہا کہ بیٹا مدینے جا کے کیا کرو گے؟ کہا مدینے کے رہنے والے ہیں. مدینے کا نام سن کے بی بی تڑپ گئی, کہا کہ بچوں مدینے میں کہاں کے رہنے والے ہو؟ کہا محلہ بنی ہاشم کے رہنے والے ہیں. کہا کہ تمہارا بابا کون ہے, یہاں کس طرح سے آئے؟ کہا بی بی الغرض اتنا سا کہ ہمارے بابا کو کوفے کے لوگوں نے مہمان بن کے بلایا تھا. ارے میرے بابا حسین ابن علی کے سفیر خاص تھے اور ان کے ہمراہ آئے تھے, ہانی ابن عروا کو قتل کر دیا گیا, میرے بابا کو قتل کر دیا گیا اور ہم در بدر بھٹک رہے ہیں. اس بی بی نے بچوں کو سینے سے لگایا, لگانے کے بعد کہا آقا زادو ارے یہ گھر آپ سے متعلق ہے, آپ یہاں آرام کیجئے. بچوں نے کہا ہمیں کچھ نہیں چاہیے, بس ہم اپنا توسل کرنا چاہتے ہیں کہ ہماری یہ مظلومیت بھری آواز ہے ہمارے آقا تک پہنچ جائے تاکہ ہم کہہ سکے آقا یہاں نہیں آنا. ارے میرے بابا کو مظلومیت کے ساتھ قتل کر دیا گیا. جزاکم ربکم خیر الجزا. وہ دن بھی آیا, وہ وقت آیا کہ جب یہ دونوں بچے تھک کر سو گئے تو اس ضعیفہ کا داماد حارث مرعون آتا ہے جو سارے دن سے ان بچوں کو تلاش کر رہا تھا. ایک مرتبہ آ کے بیٹھ گیا, बीवी ने पूछा कि तुम कहाँ थे, कहा कि मुस्लिम के बच्चे भाग गए हैं, मैं उनकी तलाश में हूँ, उबैदुल्लाह इब्ने ज़ियाद ने बड़ा इनाम इन पर रखा है, लिहाजा मैं चाहता हूँ उन बच्चों के सरों को ले जाओ और उबैदुल्लाह इब्ने ज़ियाद से बड़ा इनाम हासिल करूँ। बीवी ने कहा कि जाओ तो फिर तलाश करो, यहाँ क्यों आ गए हो, अपने घर जाओ। कहा कि मैं थोड़ा थक गया हूँ, आराम करना चाहता हूँ, अभी आराम कर ही रहा था कि बच्चों ने ख्वाब में अपने बाबा के कटे सर को देखा और मजलूमियत भरी आवाज निकाल के हाय बाबा कहकर रोने लगे। एक मरतबा इस मजलूम ने जब उन बच्चों की आवाज को सुना तो हुजरे का दरवाजा खोला, जाकर क्या देखा, दो नन्हे बच्चे आपस में गले मिल के रो रहे हैं। उस मजलूम ने इनके बालों को पकड़ा और बाहर घसीटता हुआ लाया। उस मौसा ने चाहा, हारिस मजलूम इन बच्चों को छोड़ दे। हारिस ने कहा, ये तो मेरी दौलत है, इनकी वजह से मुझे इनाम मिलने वाला है। और उन बेदर्दी से उन बच्चों को उबैदुल्लाह इब्ने ज़ियाद के दरबार में ले गया। उसने कहा, मुझे बच्चे नहीं, इनके सर चाहिए। ये हारिस मलून एक दरिया के किनारे गया, दोनों बच्चों के हाथों को बांध दिया और पूछने लगा, बताओ तुम में से पहले किसको अपनी जान देनी है। छोटा कहता है, पहले मुझे मार दो, मेरे बड़े भाई को छोड़ दो। बड़ा कहता है, पहले मुझे कत्ल कर दो। आजीजो, अरे छोटे भाई के सामने बड़े को कत्ल किया, छोटे भाई ने अपने आप को बड़े भाई के खून में गंदा किया, उसके बाद छोटे को कत्ल किया, जनाजे को पानी में फेंक कर दोनों के सरों को लेकर ये मालून उबैदुल्लाह के पास आया। हुसैन इब्ने अली की आंखों से अश्क जारी हुए। بہترین انداز میں جانتا ہے کون کیا حاجت لے کے آیا ہے بحق حسین ابن علی کی حاجت کے وقت۔ میرے معبود ان مراکز دینیا کو ترقی لائے، میرے معبود تمام مومنین کی اس ماہ محرم میں جان مال عزت آبرو کی محافظت فرما، میرے معبود پوری دنیا میں عزائے حسینی بہت ہی آرام اطمینان کے ساتھ درگزار رہ سکتا ہوں، میرے معبود یوسف زہرا کے ظہور میں تعجیل فرما تاکہ ہم وارث حقیقی کو حسین ابن علی کے ساتھ رکھیں۔ ربنا تقبل منا انك انت السميع العليم۔